हामी पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषयमा हामी चर्चा गर्दैछौँ र हिजो मात्रै धनगढीमा एउटा विविध कार्यक्रमका बीचमा रक्षा मन्त्री नेपाल सरकारका रक्षा मन्त्री बालकृष्ण खाँडले नवजीवन सहकारी संस्था लिमिटेडको एउटा 23 औं साधन सभालाई उद्घाटन गर्नुभयो र उक्त कार्यक्रम सम्पन्न भएको छ र त्यही विषयमा पनि हामीले चर्चा गर्ने प्रयास गरेका थियौँ र पछिल्लो समयको राजनीतिक घटनाक्रमको विषयमा रहेर मैले उहाँको अत्यन्त व्यस्त समयलाई पिकअप गरेर मैले उहाँसँग चर्चा गरेको छु। अबको क्रममा म पछिल्लो समयको राजनीतिक घटनाक्रममा गरिएको यो विशेष संवाद रक्षा मन्त्री माननीय बालकृष्ण खाँडसँग गरिएको यो विशेष संवाद
नेपाल सरकारका रक्षा मन्त्री माननीय बालकृष्ण खाँड हुनुहुन्छ, उहाँसँग म पछिल्लो समयको देशको निकास के हुनसक्छ, कसरी अहिलेको सरकार अगाडि बढ्न सक्छ र जनताको ठुलो प्रश्न छ, अब यो देशमा जुन अवस्था देखिएको छ, राजनीतिक सङ्क्रमण काल देखिएको छ र चुनावको मितिको घोषणाको विषय पनि सन्दर्भ उठेको छ, यी यावत विषयलाई म जोड्दैछु। हामीसँग हुनुहुन्छ नेपाल सरकारका रक्षा मन्त्री बालकृष्ण खाँड, उहाँलाई वेलकम गर्न चाहन्छु। स्वागत छ मन्त्रीजी यहाँलाई।
हेलो, धन्यवाद, नमस्कार।
सन्चै हुनुहुन्छ होइन?
फिट छु।
अहिलेको अवस्थामा यो सरकारलाई ठुलो प्रश्न आएको छ, अहिलेको सरकारले कसरी देशलाई निकास दिन्छ होला? एकातिर मधेसी मोर्चाले आन्दोलन गरिरहेको अवस्था छ, मधेसी मोर्चा पनि बारम्बार असन्तुष्ट व्यक्त गरिरहेको अवस्थामा यो देशको निकास के हुनसक्छ मन्त्रीज्यू?
अब यो सरकारको मूल आधार स्तम्भ नेपाली काङ्ग्रेस हो। नेपाली काङ्ग्रेस नेपालको लोकतान्त्रिक मूलधार नै हो, त्यस कारणले हामी आफूसँग सिद्धान्त र नीतिगत रूपमा असहमत दलहरूलाई पनि मिलाएर लान हाम्रो चाहिँ मिलाउने नै हाम्रो चाहिँ मूल दायित्व हो र त्यो भूमिका नेपाली काङ्ग्रेसले विगत दिनसम्म अहिले पनि गर्दै आएको छ। त्यस कारणले हामी चाहन्छौँ कि नेपालको राष्ट्रिय राजनीतिको निकास निकाल्ने क्रममा नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लगायतका दलहरू र मधेस किने दलहरूसँग पनि समन्वय र सहमति गरेर मुलुकको निकास निक्लियोस् र मुलुक अगाडि बढोस् भन्ने हाम्रो चाहना छ, त्यसकै लागि हामी प्रयत्नशील छौँ।
अहिलेको सरकारले यो गतिरोधको अन्त्य गर्न सक्छ? अहिलेको सरकारले जुन मन्त्रालयमा फेरि मन्त्री थप्ने काम गरेका छ र अर्को दलहरू जुन चाहिँ बाहिर रहेको दलहरू राप्रपा र राप्रपाका अध्यक्ष कमल थापा र विजय कुमार गच्छेदारलाई पनि सरकारमा ल्याउने कि भन्ने एकातिर एक्सर्साइज भइरहेको छ भने एकातिर संविधान संशोधनको प्रस्ताव जुन चाहिँ छ होइन संसदमा चाहिँ टेबल टकका लागि अगाडि बढेको छ, दुई तिहाई पुर्याउन सक्छ अहिलेको सरकारले?
अब नेपाली काङ्ग्रेस अहिले व्यवस्थापिका संसदको सबैभन्दा ठुलो पार्टी हो, सबैभन्दा बढी सांसद सदस्यहरू कङ्ग्रेससँगै हुनुहुन्छ, हामी एक तिहाईभन्दा बढी छौँ, तथापि हामीले अब व्यवस्थापिका संसदको तेस्रो दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता अध्यक्ष पुष्कल दाहाललाई प्रधानमन्त्रीका लागि प्रस्तावित गऱ्यौँ र उहाँलाई प्रधानमन्त्री बनाउँदैखेरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र हाम्रो बिचमा सहमति के भएको थियो भने अन्य साना दलहरूलाई र अन्य दलहरूलाई पनि सरकारमा सामेल गराउने भन्ने नै थियो र त्यसकै लागि प्रारम्भिक चरणमा सरकार गठन हुँदाखेरि केही मन्त्रालयहरू हामीले खाली राखेर प्रधानमन्त्रीकै चाहिने मात्रामा राखेका थियौँ र त्यसैमध्येको मन्त्री मन्त्रालयका लागि केही मन्त्रीहरूको चाहिँ थप भएको छ र उहाँहरूले आफ्नो कार्यभार सम्हाल्नु भएको छ र अन्य नेताहरू पनि सरकारमा सामेल हुन चाहनुभयो भने त्यही हिसाबले नै उहाँहरूलाई पनि सरकारमा सामेल गराइनेछ। यो चाहिँ नै हाम्रो सरकार निर्माण गर्ने बेलाकै हाम्रो बिचको सहमति हो र त्यही सहमतिलाई अहिले अब नेपाली काङ्ग्रेस र माओवादीले कार्यान्वयन गरेको हो।
जस्तै अहिले अवस्था हेर्ने हो भने मन्त्रीज्यू जुन अब राप्रपाका अध्यक्ष कमल थापा र विजय कुमार गच्छेदारलाई कसरी सरकारमा ल्याउने प्लानमा गरिरहेको, यतिखेर सरकारले के प्लान गरिरहेको छ?
होइन, अब यो संविधान सभाको दोस्रो निर्वाचनमा अब राप्रपा नेपाल अलग पार्टी थियो र अर्को राप्रपा अलग थियो, यसै बिचमा दुईवटा जाति पार्टी मिलेर राप्रपा बनेको छ होइन, र एउटा राप्रपा चाहिँ नि त यो सरकारमा सामेलै छ र यही बिचमा दुईवटा पार्टी मिलेर एकीकरण भइसकेपछि अब राप्रपा नेपाल पुरानो नेपालको कमल थापाजीले नै अहिले त्यहाँ नेतृत्व गर्नुभएको छ, त्यस कारणले उहाँको भावनालाई पनि समेट्ने या उहाँ सरकारमा आउने यसको बारेमा छलफल भइरहेको छ, कुनै निश्चित चाहिँ टुङ्गो लागेको छैन।
वरियता क्रममा केही घटबड हुने सम्भावना छ, विजय कुमार गच्छेदारलाई वरियतामा अगाडि ल्याउने कि उप प्रधानमन्त्री कमल थापालाई, यहाँको विचार?
अनि त्यसमा चाहिँ नि यो वरियता क्रममा अब अहिले हामी पर्न चाहन्नौँ र नेपाली काङ्ग्रेस अब नेपालको पुरानो पार्टी पनि हो होइन र अहिले व्यवस्थापिका संसद सबैभन्दा ठुलो पार्टी पनि हो र प्रधानमन्त्रीमा हामीले पुष्कमल दाहालजीलाई चाहिँ नि अगाडि सारेका छौँ र उहाँ प्रधानमन्त्री हुनुहुन्छ र हाम्रो पार्टीको नेता वरिष्ठ नेता बिमलेन नीतिजी अब उप प्रधानमन्त्री हुनुहुन्छ होइन अहिले त्यहाँदेखि यो सबै कुराहरूलाई ध्यानमा राखेरै चाहिँ अब मन्त्री
यदि अहिलेको अवस्थामा रापरपा र फोरम लोकतान्त्रिकलाई यदि सरकारमा ल्याउन सकियो भने अहिलेको सरकार जुन गठबन्धनको सरकारले दुई तिहाई मत पुर्याएर संसदभित्र टेबल टकका लागि बढेको संविधान संशोधन प्रस्ताव पास गर्ने आधारहरू के देख्नुहुन्छ मन्त्रीज्यू?
होइन सुरुमा त हामी चाहिँ कङ्ग्रेस एमाले माओवादी मधेसकेन्द्र दल अरू दलहरूसँग मिलेरै चाहिने सहमतिबाटै संविधान अगाडि बढाउन चाहन्छौँ होइन संशोधन गर्न चाहन्छौँ या त्यसलाई परिमार्जन परिषद गर्न चाहन्छौँ र त्यो सम्भव भएन भने अब दुई तिहाई बहुमत ल्याएर भए पनि सरकार अगाडि बढ्नुपर्छ त्यसका लागि चाहिँ नि गृह कार्यहरू भइसकेका छैनन् र आवश्यक समयमा दुई तिहाई पुर्याउने गृह कार्यहरू हुन्छ।
यो राष्ट्रघाती संविधान संशोधन प्रस्ताव अगाडि ल्याउनु राष्ट्रका लागि ठिक छैन भनेर नेकपा एमालेका अध्यक्ष लगायत अन्य नेताहरूले पनि बारम्बार भनिरहनु भएको छ। यो वास्तवमै संविधान संशोधन राष्ट्रघाती हो त?
अब यो संविधान संशोधन बारेमा जति पनि बहस गर्न सकिन्छ होइन तर नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता केबी ओलीजी मुलुक एउटा जिम्मेवार नेता बन्नुपर्छ उहाँ र उहाँ आफैले दस्तखत गरेका हो 2071 साल कार्तिक चाहिँ 17 गते उहाँले सही गरेका हो यो कि नवलप्रासीको पश्चिम दाउन्ने नवलप्रासी रूपन्देही कपिलवस्तु दाङ बाँके बर्दियाको लुम्बिनी प्रदेश रहनेछ भनेर केबी ओलीजी सुशील कोइराला त्यतिखेर सूर्यबहादुर थापा लगायतका नेताहरूले यो प्रस्तावमा चाहिँ दस्तखत गरेर उहाँहरूले संवैधानिक राजनीतिक संवाद समितिमा दर्ता गर्नुभएको हो होइन त्यतिखेर त्यो समितिमा रहेको हामीहरूले नै यो नगरौँ। लुम्बिनी चाहिँ नेपालको एउटा ज्यादै नै महत्त्वपूर्ण चाहिँ नि अन्तर्राष्ट्रिय केन्द्रको रूपमा रहन्छ सबैको लागि यो आस्था र विश्वास केन्द्र हो त्यहाँ लुम्बिनीका लागि प्राकृतिक स्रोत सम्पदाहरू अहिले पर्याप्त पुग्दैनन् त्यो पुर्याउनुको लागि हामीलाई ठुला नदीसँग हामीलाई सिमाना चाहिन्छ या त चाहिँ हाम्रो गैँडाकोट पुरै नवलप्रासी पनि 5 राख्नुहोस् र केही पहाडी छुरेको भूभाग पनि हामीलाई चाहिन्छ भोलि 500 वर्षपछि पनि चाहिने लुम्बिनी रहिरहन्छ नेपाल लयसम्म लुम्बिनी रहन्छ नि त होइन पृथ्वी रहेसम्म नेपाल रहन्छ नेपाल लयसम्म लुम्बिनी रहन्छ त्यही कारणले लुम्बिनीको जुन खालको महत्त्व छ त्यसलाई ध्यानमा राखेर त्यसलाई चाहिँ लुम्बिनीलाई पानी चाहिएला प्राकृतिक स्रोत सम्पदा चाहिएला ढुङ्गा माटो गिट्टी चाहिएला निर्माणका लागि वन जङ्गल वनस्पति चाहिएला जीव जन्तु चाहिएला त्यसले गर्दा केही चुरे केही पहाड पनि चाहिन्छ भनेर हामीले नै कोसिस गरेर सुन्नु न मेरो कुरा तपाईँले भन्नै दिनुहुन्न त मैसँग अन्तर्वार्ता लिइरहनु भएको छ पहिला यसका लागि चाहिँ नि लुम्बिनी चाहिन्छ भने अब हामीले होइन त्यतिखेर ओलीजीले अब लुम्बिनीमा पहाडी भूभाग थिएन अहिले संशोधन प्रस्ताव जस्तो आएको छ त्यही खालको ओलीजीको चाहिँ 71 सालमै आएको थियो नि त्यतिखेर चाहिँ राष्ट्रघात नहुने अहिले राष्ट्रघात हुने कुरा त भएन होइन त्यसले गर्दा यो बिल्कुलै कुरा हो मैले हिजो पनि भनेको छु र देशभरि मेरो यिनै क्याम्पेन छ नेपालको महाकालीको सीमाको रक्षा चाहिँ नि महाकालीकै जनजातिले गरे हो आदिवासीले गरे हो नेपालीले गरे हो भारतसँगको दक्षिणी सीमाको रक्षा चाहिँ नि त्यही तराई मधेसकै आम दाजुभाइ दिदीबहिनीले गर्नुभएको हो उत्तरी चाहिँ सीमाको रक्षा चाहिँ त्यही हिमाली भूभागमा बस्ने नै त्यहाँका नेपालीहरूले गरेका हो होइन सबै नेपालीहरू राष्ट्रवादी नै हो सबै नेपालीहरू चाहिँ नेपालको राष्ट्रिय स्वाधीनता नेपालको राष्ट्रिय स्वतन्त्रता नेपालको राष्ट्रिय अखण्डताको पक्षमा हामीहरू सबै छौँ त्यस कारणले उहाँले चाहिँ आफूलाई आफ्नो इच्छा भयो भने प्रस्ताव ल्याउने र आफूलाई इच्छा भएन भने त्यसमा असहमत भएर यो राष्ट्रघात भयो भनेर भन्ने बिल्कुलै उहाँको गैर जिम्मेवार र चाहिँ यो राम्रो कुरा होइन।
मन्त्रीजी अहिलेको अवस्थामा तपाईँसँग सञ्जीवनी बुटी छ देशको निकासका लागि के गर्नुपर्ला यो संविधान संशोधन प्रस्ताव अलपत्र परेको छ एकातिर चुनावको विषय छ जनता
तपाईँ युवा हुनुहुन्छ होइन तपाईँहरूको चाहिँ युवा स्पिरिटलाई म सम्मान गर्छु तपाईँको मेरोमा हुँदाखेरि म पनि यस्तै हतारो गर्थेँ तर सबैले चाहिँ अब त भएन अब भएन भएन अब मिल्दैन भन्दा भन्दै पनि त 10 वर्षको माओवादीको सशस्त्र द्वन्द्वलाई हाम्रै पार्टीका नेताहरूको पहलमा 12 बुँदे सहमति गरेर उहाँहरूलाई शान्ति प्रक्रिया ल्याइयो पहिलो संविधान सभाबाट संविधान जारी गर्न सकिएन अब त संविधान सभाले संविधान बनाउँदैन क्या अरे बनाउँदैन कि भन्ने थियो नि त है तपाईँहरूलाई र पछिल्लो पटक हामीसँग समय हुँदा हुँदै चाहिँ हामीले संविधान जारी गऱ्यौँ दोस्रो संविधान सभाबाट त्यस कारणले चाहिँ नेपालमा मतान्तर हुन्छ द्वन्द्व हुन्छ र त्यो द्वन्द्वहरूको व्यवस्थापन चाहिँ हामीले सहमतिबाटै गर्नुपर्छ सहमति हुँदैन क्या अरे भएन क्या अरे भन्दा भन्दै सहमति हुन्छ त्यस कारणले चाहिँ हामी सबैले धैर्यतापूर्वकै सहमतिको लागि
सरकारले स्थानीय चुनाव गर्न सक्छ मन्त्रीज्यू
अहिलेको सरकार चाहिँ चुनावकै लागि आएको हो
तर मिति घोषणा गरेन अहिलेसम्म ढिला भयो जनता आतुर छन् आज चुनाव चाहन्छन्
होइन हामी घोषणा गर्दै मिति सार्दै गर्न चाहन्नौँ सरकारले चाहिँ गृह कार्य गर्छ गरिरहेछ
तर निर्वाचन आयोगले मिति घोषणा गर्छ
होइन मिति
कानून छैन हामीसँग
मितिको घोषणा गर्छ र घोषित त्यही मितिमा चाहिँ चुनाव हुन्छ
कहिलेसम्म हुन्छ
हुन्छ समय आएपछि हुन्छ सबभन्दा पहिला म तपाईँलाई नै जानकारी गराउँछु
अन्त्यमा जाँदा जाँदै अहिले कैलाली कञ्चनपुरका जनताको ठुलो चासो छ र मधेसी नेताहरूले मलाई भन्नुभएको छ जुन किसिमले कैलालीमा चाहिँ फेरि धनगढीमा वृहत आमसभा मधेसी नेताहरू आएर आमसभा गर्ने भनिरहँदा कैलाली कञ्चनपुरका थारू समुदायको मागलाई कसरी सम्बोधन गर्नका निम्ति अहिलेको सरकार तयार छ
अब कैलाली कञ्चनपुरका हाम्रो थारू समुदाय मधेस समुदाय खास गरी राणा थारूहरूलाई चाहिँ हामी सम्मान गर्छौँ उहाँहरूको भावनालाई हामी सम्मान गर्छौँ तर समग्र नेपालको हितका लागि हामीले सबैलाई मिलाएरै लिएर जाने हो अहिलेको संविधानमा सङ्घीय स्वरूपलाई पनि हामीले स्वीकार गरेका छौँ प्रादेशिक चाहिने संरचनालाई पनि हामीले स्वीकार गरेका छौँ भने विशेष चाहिने क्षेत्रहरूको व्यवस्था पनि गरिएको छ त्यस कारणले उहाँहरूको जुन खालको धारणाहरू छ भावना छ त्यो भावनालाई चाहिँ हामीले सम्बोधन गरेरै उहाँहरूको चाहिँ क्षमतालाई मुखरित गर्ने कोसिस हामीले गर्छौँ
भनेपछि विशेष क्षेत्र बनाउनुपर्छ भन्ने माग थ्याङ्क यू सो मच
धन्यवाद
यतिखेर मैले चर्चा गरेको थिएँ नेपाल सरकारका रक्षा मन्त्री माननीय बालकृष्ण खानसँग गरिएको कुराकानी थियो भने यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु र ब्रेकपछि हामी अर्का अत्यन्तै प्रभावशाली युवा नेता जो चाहिँ विद्यार्थी सङ्गठनका अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेसँग गरिएको विशेष संवाद अझै बाँकी छ यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु पुनः स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगा हाउसको अत्यन्तै लोकप्रिय कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ यतिखेर बिहानी पाएको कार्यक्रम र प्राविधिक रूपमा मलाई सहयोग गर्दै हुनुहुन्छ आरडी राणा हुनुहुन्छ भने हामी योभन्दा पूर्व यहाँहरूले सुन्नुभयो वास्तवमै नेपाल सरकारका रक्षा मन्त्री बालकृष्ण खानसँग गरेँ मैले चर्चा परिचर्चा र बहस वास्तवमा यतिखेर देशलाई निकास चाहिएको छ स्थानीय चुनावको कुरा आएको छ चुनावको मिति घोषणाका लागि त सरकारले पनि तयारी गरिरहेको जानकारी गराउनु भएको थियो भने एकातिर विद्यार्थी सङ्गठनहरू अर्थात् स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति घोषणा भइरहँदा आचार संहिता र अब चाहिँ कार्यतालिका बाहिर आउने केही दिन बाँकी रहँदा विद्यार्थी सङ्गठनहरू देश दौडामा निक्लिरहँदा उहाँहरूको अवस्था कस्तो छ भनेर मैले चर्चा गरेको छु अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने हिजो धनगढी आउनुभएको थियो उहाँसँग गरिएको यो विशेष संवाद अबको क्रममा
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति घोषणा गरिरहँदा यही सन्दर्भमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने धनगढी आउनुभएको छ र प्रदेश नम्बर 7 उक्त भेलामालाई उहाँले प्रशिक्षण गरिरहँदा के हो के छ अहिलेको अवस्था र के सोभि चुनाव हुनसक्छ भन्ने विषयलाई मैले जोड्दैछु हाम्रो बिचमा हुनुहुन्छ अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने न्यौपानेजी यहाँलाई स्वागत छ
धन्यवाद
सन्चै हुनुहुन्छ होइन
हजुर ठिक छ
कस्तो पाउनुभयो सुदूरपश्चिममा तपाईँहरूको पार्टीको अवस्था
सुदूरपश्चिम खास गरी हाम्रो सङ्गठनात्मक हिसाबले पनि राम्रो सङ्गठन भएको क्षेत्र हो बिचमा पछिल्लो संविधान सभाको निर्वाचनमा हाम्रो परिणाम चाहिँ त्यति राम्रो देखिएन त्यसलाई हामीले राम्रोसँग समीक्षा पनि गरेका थियौँ र त्योभन्दा पछाडि हामी पार्टी सङ्गठन र विद्यार्थी सङ्गठनलाई सुदृढ गरेर अगाडि जाने प्रक्रियामा अगाडि बढेका छौँ र मलाई लाग्छ अहिले हामी सुबी निर्वाचनको तयारीमा भए हुनाले र विद्यार्थीको यो मिटिङमा म यहाँ आएको हुनाले हामी अहिले सङ्गठन सुदृढ गरेर अगाडि बढिराखेका छौँ र सोभि निर्वाचनमा राम्रो परिणाम ल्याउन सक्छौँ भन्ने कुराको विश्वास लिएको
सुदूरपश्चिममा अखिल क्रान्तिकारीको सङ्गठन बलियो छ
बलियो मात्रै होइन पहिलो सङ्गठनका रूपमा चाहिँ स्थापित गर्नुपर्छ भनेर हामी लागेका
छौँ सुदूरपश्चिममा जित्न सक्छ त सोभियो
पहिलो सङ्गठन बनाउनका निम्ति जित्नै पर्छ नजितेर पहिलो सङ्गठन नै हुँदैन
तर त्यो आधार छ त आज सुदूरपश्चिममा जित्ने आधार के के छन् नरेन्द्रजी तपाईँ काठमाडौँबाट आइरहँदा सुदूरपश्चिमका तपाईँहरूका विद्यार्थी नेताहरूले तपाईँलाई आधार पेस गरे होला नि त्यो आधार बताउनु न आज जनतालाई
पहिलो कुरा भनेको हामीले मुद्दा जुन उठाएका छौँ मुद्दामा विद्यार्थीहरूको केन्द्रीकरण हुने हो हामीले आज चाहिँ विश्वविद्यालयको रिफर्मको कुरालाई आज हामीले उठाएका छौँ त्यो मुद्दालाई विद्यार्थीका बिचमा लिएका छौँ विश्वविद्यालयको शिक्षा प्रणाली कोरा सैद्धान्तिक मात्र भएको छ र व्यावहारिक वैज्ञानिक र रोजगारमूलक शिक्षा प्रणाली चाहिन्छ भन्ने कुरालाई उठाएका छौँ विश्वविद्यालय अनुसन्धानमूलक हुनुपर्छ भन्ने कुरालाई उठाएका छौँ विश्वविद्यालयको सर्टिफिकेट प्राप्त गरिसकेपछि विद्यार्थीले चाहिँ रोजगारीको ग्यारेन्टी गर्नुपर्छ वा रोजगारीको ग्यारेन्टी गर्न नसक्दा राज्यले सर्टिफिकेट धरोटी राखेर लोनको व्यवस्था गर्नुपर्छ भन्ने कुरालाई हामीले उठाएका छौँ उच्च शिक्षा पढ्नका निम्ति सफ्ट लोनको व्यवस्थापन राज्यले गरिदिनुपर्छ भन्ने कुरालाई उठाएका छौँ। त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूका निम्ति पार्ट टाइम रोजगारीको व्यवस्थापन आज विश्वविद्यालयले गर्नुपर्छ र त्यो नीति राज्यले ल्याउनुपर्छ भन्ने कुरालाई आज हामीले उठाइराखेका छौँ। छात्रवृत्ति ब्याङ्कको व्यवस्थापन हुनुपर्छ भन्ने कुरा उठाइएको छ। आङ्गिक क्याम्पस विस्तारको मुद्दालाई आज हामीले उठाइराखेका छौँ। सेमिस्टरमा जाने कुराको हामीले विरोध गरेका त छैनौँ, तर पूर्वाधार सहितको सेमिस्टर प्रणालीमा जानुपर्छ भन्ने कुरालाई आज हामीले उठाएका छौँ। टेक्निकल एजुकेसनको कुरा आजको आवश्यकता हो। दुनियाँ आज ग्लोबलाइजेसन सूचना प्रविधिका हिसाबले जुन ग्लोबलाइजेसन भइराखेको छ, यो अवस्थामा सूचना प्रविधिलाई पनि प्रयोग गरेर एडभान्स प्रकारको चाहिँ करिकुलम डेभलप गर्नुपर्छ भनेर विश्वविद्यालयलाई आज हामीले भनिराखेका छौँ। यी मुद्दामा केन्द्रित भएर आज चाहिँ खास गरी विद्यार्थीले मतदान गर्ने होला कुनै न कुनै सङ्गठनलाई। यो मुद्दाको नेतृत्व अगुवाई हामीले गरेको हुनाले मलाई विश्वास छ र हाम्रो सङ्गठनको टिम पनि क्रियाशीलताका साथ विद्यार्थी नेताहरू फिल्डमा खटिराखेको हुनाले पनि त्यो समग्र योगमा चाहिँ हामी चाहिँ पहिलो सङ्गठनका रूपमा आउँछौँ र विद्यार्थीले हामीलाई विश्वास गरेर मतदान गर्छन् भन्ने कुरा हामीले लागेको छ।
जस्तो तपाईँले भन्नुभयो अहिलेको शिक्षा वैज्ञानिक प्रविधि होइन स्वरोजगारमूलक बनाउने कुराहरू गरिरहँदा अखिल क्रान्तिकारीले अहिलेको जुन चाहिँ शिक्षा नीति र शिक्षा जुन चाहिँ देखिरहनु भएको छ गुणस्तरहीन शिक्षा र व्यावसायिक शिक्षामा पनि अहिले माफियागिरी बढिरहेको छ, यो विषयमा किन अखिल क्रान्तिकारीले दरो रूपमा अगाडि बढ्न नसक्या होला त?
होइन, आजको शिक्षा प्रणालीका बारेमा ग्रेट डिबेट नै हामीले सञ्चालन गरेका हौँ। खास गरी नेभी सङ्घ र अनुराग सुबे जस्ता सङ्गठनहरूले यो यसमा चाहिँ सती नै गएका हुन् भन्ने कुरा चाहिँ मलाई लाग्छ। उनीहरू चाहिँ आज शिक्षाको निजीकरण र व्यापारीकरणका मामलामा कोही पनि उनीहरूले बोल्न नै चाहेनन्। त्यसैमा समावेश भएर सामेल भएर उनीहरू कलेज सञ्चालन गर्ने र स्कुल सञ्चालन गर्ने ठाउँमा पुगे, व्यवसाय सञ्चालन गर्ने ठाउँमा पुगेर हामीले त्यसको विरुद्धको आन्दोलन सञ्चालन गऱ्यौँ कि नेपालमा ठुल्ठुला राजनीतिक परिवर्तनहरू भए, जनताको छोराछोरीहरू निर्वाचित भएर गणतन्त्र पनि प्राप्त भयो र उनीहरू राष्ट्रपति सभामुखदेखि लिएर चाहिँ प्रधानमन्त्री जनताका छोराछोरीहरू आउने एउटा गणतन्त्रात्मक व्यवस्था पनि आयो, तर शिक्षा क्षेत्रमा परिवर्तन आउन सकेन। आयो त केवल निजीकरण र व्यापारीकरण मात्रै आयो, शिक्षा आज निजी क्षेत्रमा चाहिँ गइराखेको छ र नेपालको शिक्षा प्रणाली खास गरी हामीले के हेरेका छौँ भने नेपाल आज एउटा ट्रायल सेन्टरका रूपमा चाहिँ बनेको छ, कहीँ न कहीँ विदेशीहरूको ट्रायल सेन्टरका रूपमा चाहिँ नेपालको शिक्षा क्षेत्र बनेको छ। यसको हामीले विरोध गरेका छौँ र आज अब राज्यको दायित्व शिक्षा क्षेत्रमा लगानी गर्ने हो। नजिक हामी हेर्छौँ बङ्गलादेशलाई हेऱ्यो भने बङ्गलादेश जस्तो एउटा ऊ पनि विकासोन्मुख मुलुक हो।
नरेनजी, तपाईँले यो एउटा बडो महत्त्वपूर्ण कुरा उठाउनु भयो, तर नेपालमा हेर्ने हो भने जुन किसिमका विश्वविद्यालयहरू छन् हाम्रा देशमा यहाँले हेर्नु भएको छ होइन, तर नेपालका विश्वविद्यालय भनेको बेरोजगारी उत्पादन गर्ने थलो भन्यो क्या, एउटा स्वरोजगार बनाउने हाम्रो वैज्ञानिक शिक्षा जुन तपाईँहरूले हिजोको दिनमा बुर्जुवा शिक्षा भन्नुहुन्थ्यो, आज व्यावसायिक र वैज्ञानिक शिक्षा र एउटा गुणस्तरयुक्त विद जुन शिक्षा पाउनुपर्ने थियो त्यो पाउन सकेन। हाम्रा विश्वविद्यालय मात्र प्रोडक्सन बने क्या, यो कुरा मान्नुहुन्छ?
यही कुरालाई हामीले उठाएको। आज विश्वविद्यालयबाट प्राप्त गर्ने सर्टिफिकेटलाई तपाईँले हेर्नुहोस्, विश्वविद्यालयबाट प्राप्त गर्ने सर्टिफिकेट न त मार्केटमा चाहिँ बिक्री हुन योग्य छ छैन, किन हुन सकेन, यो प्रश्नलाई हामीले गम्भीरताका साथ उठाएका छौँ। नेपालको एकजना विद्यार्थी ऊ अमेरिका किन जान्छ, जापान किन जान्छ, अस्ट्रेलिया किन जान्छ भन्दा उसले पढ्न पनि पाउँछ र रोजगारी पनि प्राप्त गर्न सकिन्छ, उसले पार्ट टाइम जागिर पनि गर्न पाउँछ र सर्टिफिकेट पनि प्राप्त गर्छ। त्यसैका निम्ति ऊ अस्ट्रेलियाका निम्ति 40 लाख पैसा क्यास दिएर ऊ अस्ट्रेलिया जान तयार छ, नेपालको विश्वविद्यालयमा ऊ पढ्न तयार छैन। यसैले हामीले उठाएको कुरा के हो भने देशको विकास गर्ने हो भने आज ऊर्जा क्षेत्रको सङ्कटको कुरा, ऊर्जा सङ्कटको घोषणा गरियो र आज लोडसेडिङ मुक्तिको कुरा, उज्यालो नेपालको कुरा लगायतका अभियानहरू पनि सञ्चालन भएका छन्। हामीलाई खुसी लागेको छ कि ऊर्जा क्षेत्रमा विकास गर्ने हो भने आज भोलन्टियरका रूपमा विद्यार्थीलाई परिचालन गर्न किन सकिँदैन, निरक्षरता उन्मूलन गर्नका निम्ति विश्वविद्यालयका विद्यार्थी हाम्रा चाहिँ अनुसन्धान केन्द्रहरूमा वैज्ञानिकहरूको अभाव, स्रोत साधनको अभावले गर्दा
एजेन्डाहरूलाई अखिल क्रान्तिकारीले
हामीले यही कुरालाई उठा,
जस्तै अहिलेको अवस्थामा हेर्ने हो भने नरेनजी धेरैको शङ्का छ चुनाव हुन सक्छ त सिनेटले एउटा निर्णय गर्यो भनौँ न फागुन 14 एउटा मिति घोषणा गर्यो, यो मिति घोषणासँगै धेरै विद्यार्थी सङ्गठनहरू हौसिएका छन्, तर नरेन्द्र न्यौपाने जस्ता व्यक्तिहरूको मूल्याङ्कन उमेरको हदबन्दी कायम गरिदिँदा यसले कतातिर लग्छ त, यसले कसको मूल्याङ्कन गर्छ?
होइन, पहिलो कुरा उमेरको हदबन्दी किन लागू भयो भन्ने प्रश्नमा कन्फ्युजन कहीँ पनि हुन जरुरी छैन कि विश्वविद्यालयको गेटमा 40-45 वर्षको उमेरसम्म कुरेर बसेर त्यो स्थानीय तहको निर्वाचन लड्न नजाने, प्रदेशको निर्वाचन लड्न नजाने, संसदको निर्वाचन लड्न नजाने, त्यो एउटा कलेजमा विद्यार्थीहरूबाट उठेको सोभिउको कल्याणकारी कोषको पैसालाई दुरुपयोग गर्नका निम्ति वर्षौँसम्म गेट कुरेर बस्ने प्रवृत्तिलाई निरुत्साहित नै गर्नुपर्छ र रेगुलर विद्यार्थीले सोभिउ लड्न पाउने प्रावधान हुनुपर्छ र त्यसका निम्ति उमेर हद जुन लागू भएको छ यसलाई स्वागत गर्नुपर्छ नम्बर एक। दोस्रो कुरा चाहिँ एकल सोभिउ बन्ने र एकलौटी हिसाबले चाहिँ भ्रष्टाचार गर्ने र क्याम्पस जीवका घाँटीमा खुकुरी राखेर पुरै हप्ता असुल्ने प्रवृत्तिको अन्त्य गर्नका निम्ति मिश्रित प्रणालीबाट सबैको सामूहिक प्रकारको टिम बन्छ र त्यो टिमले अब क्याम्पसभित्र चाहिँ गलत ट्रेन्डको विकास हुन दिँदैन। दोस्रो कुरा यसले क्याम्पसलाई सुधार गर्छ। दोस्रो कुरा यसका हिसाबले ठिक छ। अब सोभि निर्वाचन फागुन 14 गते हुन्छ कि हुँदैन भन्ने प्रश्न जुन छ, फागुन 14 गते कुनै पनि हालतमा सोभि निर्वाचन हुनुपर्छ भनेर हामी तयार भएर नै फागुन 14 को डेट घोषणा गर्न
लगाएको।
यसका केही तथ्यहरूलाई म यहाँ राख्न चाहन्छु कि हामीले भन्यौँ अखिल क्रान्तिकारी नेभी सङ्घ र अनेरा सोभि तिनवटा चाहिँ त्रिभुवन विश्वविद्यालयका सिनेटर सङ्गठनहरू हुन्। त्यसको तर्फबाट व्यक्तिगत हिसाबले नरेन्द्र न्यौपाने, नयनसिंह मर र नवीना लामा तिनजना सिनेटर हुन् त्रिभुवन विश्वविद्यालयका। हामी सिनेटमा गएर बस्ने हो, सिनेटमा प्रतिनिधित्व गर्ने हो। टियुको 42 सिनेटमा हामी किन सहभागी भएनौँ भने हामी बिचमा चाहिँ एउटा छलफल गऱ्यौँ र विद्यार्थी सङ्गठनहरूका बिचमा पनि छलफल गऱ्यौँ। हामी विद्यार्थी सङ्गठनहरूकै तर्क र वितर्कका कारणले गर्दा 8 वर्ष भइसक्यो सोभि निर्वाचन हुन सकेन। त्यसैले हामी जिम्मेवार हौँ, हामीले जिम्मेवारी पुरा गरौँ, जिम्मेवारीपूर्ण तरिकाले हाम्रो चाहिँ भूमिका पुरा गरौँ र हाम्रो पालामा हामीले सोभि निर्वाचन जसरी पनि गरौँ जित हार सहायक कुरा हो भनेर भन्यौँ। त्यसका निम्ति हामी टियुको सिनेटमा जाँदा हामीले आफ्ना तर्कहरू राख्दाखेरि सोभि निर्वाचन फेरि पनि नहुनसक्छ। त्यसैले मैले उमेर हद लाग्नुपर्छ भन्ने र नयनजीले चाहिँ उमेर हद लाग्नुहुन्न भन्ने तर्क प्रस्तुत गर्दै गर्दा सोभि निर्वाचन फेरि प्रभावित हुनसक्छ। त्यसैले त्रिभुवन विश्वविद्यालयले सोभि निर्वाचन सम्बन्धीको नियमावलीमा जे कुराको व्याख्या गरेर उसले ल्याउँछ त्यो कुरा हामी मान्न तयार हुने र सोभि निर्वाचनमा जाने हामी तयार छौँ भनेर लिखित हिसाबले भिसी रेक्टर र रजिस्ट्रारलाई हामीले लिखित हिसाबले दिएपछि ग्रिन सिग्नल, हाम्रो ग्रिन सिग्नल गइसकेपछि हामी सिनेटमा नगएर विश्वविद्यालयले सिनेट राख्यो।
भनेपछि अहिलेको अवस्थामा नरेन्द्रजी अहिले चुनाव हुन्छ त
हो, कुनै पनि हालतले नेभी सङ्घ यहाँबाट बाहिरिन खोज्यो भने नेभी सङ्घले त्यो कुरा,
नेभी सङ्घले अहिले उमेरको हदबन्दी 28 वर्ष मान्य हुँदैन भनिसके।
मलाई लाग्छ त्यो कुरा नेभी सङ्घको एउटा नैतिक हिसाबले उठाउनु पर्ने, आफ्नो एजेन्डा उठाउनका लागि मात्रै उठाएको हो नेभी सङ्घले, मलाई यो कुराको विश्वास छ। नेभी सङ्घको नेतृत्वसँग चाहिँ विभिन्न चरणमा भएको छलफल, विश्वविद्यालयका पदाधिकारीका बिचमा पनि हाम्रो संयुक्त हिसाबले भएको छलफल र खास गरी रेक्टरको नेतृत्वमा उमेर र प्रणालीका बारेमा छलफल गर्नका निम्ति टुङ्ग्याउनका निम्ति रेक्टरको नेतृत्वमा हामी 3 संगठनका अध्यक्षहरू रहेको एउटा चाहिँ कार्यदल बनेको थियो र त्यो कार्यदलमा पनि हामीले लिखित हिसाबले दिएको वोट, विश्वविद्यालयले ल्याएको कुरालाई हामी मान्न तयार छौँ भनेर हामीले दिएको वोटका आधारमा मलाई लाग्छ नेभी सङ्घले अहिले उठाएको कुरा एउटा चाहिँ हामीले उठाइराखेको एजेन्डा हो, नैतिकताका आधारमा उठाउँ, चुनाव घोषणा भएर जानुपर्छ।
फागुन 14 गतेमा चुनाव भएन भने यसको जिम्मेवार, यसको दोषी को हुन्छ?
अब अहिलेसम्म त मैले देख्दैन नेभी सङ्घले अलिकति उमेरको कुरालाई उठाएर चाहिँ समस्या आयो र नेभी सङ्घले त्यसमा जान चाहेन भने नेभी सङ्घ नै जिम्मेवार हुन्छ यो कुरामा जाँदाखेरि, र हामी सबै तयार हुँदा हुँदै चाहिँ सोभि निर्वाचन गरेन भने विश्वविद्यालय जिम्मेवार हुनुपर्छ।
थ्याङ्क यू सो मच आजको यो बहस सुन्दिनु भयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै आभार व्यक्त गर्दै, प्राविधिक रूपमा सहयोग गर्ने आरडी राणालाई पनि आभार व्यक्त गर्दै, आजलाई तातो बहसबाट कार्यक्रम प्रस्तुत मनोवराज पनि आजको लागि बिदा माग्छु। हवस् नमस्कार।